नमस्कार, कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता, विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईहरूले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlineradionepal.gov.np र www.radionepal.gov.np मा संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू।
एमाले घोषणा पत्रमा फेरि पनि रेल र पानी जहाजकै कुरा, विगतका प्रतिबद्धता सबै अपुरा, भ्यू टावर प्रति ओलीको मोह घटेन, कंग्रेसले भ्यू टावर भन्दा स्वास्थ्य चौकी बनाउने, सत्ता गठबन्धनमा शेष रहेको असन्तुष्टि समाधानका लागि शीर्ष नेताहरू सक्रिय लगायतका सामग्रीका साथ हामी उपस्थित भएका छौं।
नेकपा एमाले आगामी स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ। आज एमाले सार्वजनिक गरेको घोषणा पत्रमा पानी जहाज र रेल कुदाउनेदेखि ट्विन विस्थापनसम्मका विषयहरू समेटिएका छन्। थप चर्चासहित टोमराज मेहता।
विगतका चुनावी प्रतिबद्धताहरू लावारिस रहेका बेला एमाले आसन्न निर्वाचनका लागि फेरि पनि आकर्षक नारा दिएर चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। एमाले घोषणा पत्रमै संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको आलोचना गर्दै स्वतन्त्र न्यायपालिकामाथि समेत प्रहार गर्न खोजेको छ। प्रतिनिधि सभा विघटनको प्रयासलाई अदालतले रोक्नु गलत भएको एमालेको घोषणा पत्रमा उल्लेख छ। गणतन्त्र विरोधी शक्तिसँग चुनावी तालमेल गरेर अघि बढेको एमाले लोकतन्त्र र संविधानको रक्षाका लागि क्रियाशील सत्तारूढ गठबन्धनलाई भने अग्रगतिको बाधक बनेको छ। 3.5 वर्षसम्म भ्रष्टाचारीलाई संरक्षण गरेको, पूरा नहुँदै आयोजनाहरूको उद्घाटन र शिलान्यास गरी आफ्नो नाम मात्रै शिलापत्रमा लेखाउन लागि परेको ओली नेतृत्वको सरकारले स्थानीय तहको घोषणा पत्र सार्वजनिक गर्दा भने आफूलाई विश्वमै नयाँ दृष्टान्त स्थापित गरेको भनेर जग हसाई पनि गरेको छ। त्यसै गरी 2 पटक संविधान कुल्चेर संसद विघटन गरेको एमाले आफूलाई संविधानको रक्षाका रूपमा प्रस्तुत गर्न खोज्दै संविधान र संहिताको सफल कार्यान्वयन आफ्ना पालामा भएको जिकिर गरेको छ। तत्कालीन सरकारले लिम्पिया धुरा, लिपुलेख र कालापानी सहित नेपालको नयाँ नक्सा प्रकाशित गर्नु आफ्नो सफलतासँग दाजे पनि त्यति बेलाको परिस्थितिमा तत्कालीन प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका सबै संसदमा रहेका दलहरूको भूमिकालाई भने नजर अन्दाज गर्दै एक्लै जस लिन खोजेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरहरा र भ्यू टावर निर्माणको आलोचना भइरहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ। राज्य कोषको रकम भ्यू टावर बनाएर दुरूपयोग गरिएकोमा सर्वत्र आलोचना भइरहँदा ओलीले भने लगातार भ्यू टावरको पक्षमा अभिव्यक्ति दिइरहनु भएको छ। थप चर्चा दीपक जोशीबाट।
राज्य कोषको रकम भ्यू टावर बनाएर दोहन गर्नु उचित नहुने विकासविदहरूको सुझावप्रति एमाले अध्यक्ष ओलीले आक्रोश पोख्नु भएको हो। शासकहरूले जनताको जनजीविका सुधार गर्न लाग्नुको साटो करोड़ौं रकम भ्यू टावरमा खर्च गर्ने प्रवृत्ति मौलाएको छ। अनुत्पादक क्षेत्रमा जनताले तिरेको करको दुरूपयोग गर्न नहुने विज्ञहरूले सुझाव दिइरहेका छन्। तर एमाले अध्यक्ष ओलीले भने भ्यू टावर निर्माणलाई प्रोत्साहन गरिरहनु भएको हो। आज नेपाल कम्युनिष्ट पार्टीको 74 स्थापना दिवस तथा स्थानीय तह निर्वाचन 2079 चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा ओलीले भ्यू टावर र धरहरा बनाउने ठाउँमा पहिले धान फल्दैन थियो भन्दै उठपट्याङ जवाफ दिनुभयो। ओलीले एमाले नभएको भए गर्व गर्ने धरहरा र अन्य भ्यू टावरहरू अहिले हामीले देख्न पाउने थिएनौं भन्न पनि पछि पर्नु भएन। सत्ता गठबन्धनका नेताहरूले भ्यू टावर बनाउन हुँदैन भनिरहेको प्रति पनि ओलीले आक्रोश पोख्नुभयो। ओलीले भ्यू टावरहरू राष्ट्रका गौरव हुने भन्दै त्यस्ता गौरवलाई उठाउनु पर्ने बताउनुभयो।
एमाले नभएको भए हामीले गर्व गर्ने धरहरा आज हामी देख्न पाउँथ्यौं, पाउँदैनथ्यौं। काँग्रेसहरू यो गठबन्धन त के भन्दैछ, यस्ता भ्यू टावर बनाउनु हुँदैन अरे। अनि के त्यहाँ धान फल्छ त? धान धरहरामा पहिले धान फल्थ्यो, अनि त्यहाँ के पसल राख्ने धरहराका टुप्पा लगेर? भ्यू टावर त हो, तर यस्ता राष्ट्रका गौरवहरू उठाउनु पर्छ। कति पैसा दिन्छ तपाईँले? कति दुध दिन्छ भने यस्तो त्यो गुजराती भैँसी किनेर बाँधेको हो, जर्सी गाई किनेर बाँधेको हो थलामा दुध दिनलाई?
यसअघि नेपाली काँग्रेसका नेता शेखर कोइरालाले जनताले तिरेको करको रकम भ्यू टावर बनाउने कार्यमा खर्च गर्न नहुने धारणा राख्नु भएको थियो। उहाँले हामी भ्यू टावर बनाउने छैनौं भनेर प्रतिबद्धता गर्दै काँग्रेस उम्मेद्वारहरूले जनता समक्ष जानुपर्ने बताउनु भएको थियो। भ्यू टावरमा लगानी भइरहेको खर्च अस्पताल र विद्यालय बनाउनमा खर्च गर्नुपर्ने उहाँको भनाइ थियो।
मेरो विनम्र आग्रह छ, हामी भ्यू टावर बनाउँदैनौं भनेर तपाईँहरूले प्रण गर्नुहोस्, लेख्नुहोस्। फजुल खर्च हामी गर्दैनौँ भनेर भन्नुहोस् र भ्यू टावर बनाउने पैसा स्वास्थ्य चौकी र शिक्षा माने विद्यालयको अवस्था कस्तो दयनीय छ तपाईँहरूलाई थाहा छ, म भन्दा धेरै तपाईँहरू जानकार हुनुहुन्छ। स्वास्थ्य चौकी र विद्यालयमा खर्च गर्नुभयो भने त्यसले धेरै लामो समयसम्म हामीहरूलाई फाइदा दिन्छ।
काँग्रेसले भ्यू टावर बनाउनु हुँदैन भन्ने कुरालाई आफ्नो चुनावी घोषणा पत्रमा समेत समेट्ने तयारी गरेको छ। वैशाख 11 गते लोकतन्त्र दिवसको अवसर पारेर काँग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ।
अब कुराकानीको पालो। नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सत्तारूढ़ गठबन्धन प्रतिगमनलाई प्रास्त गर्न सक्षम रहेको बताउनु भएको छ। उहाँले गठबन्धनमा केही असन्तुष्टि रहे पनि त्यसलाई सुल्झाएर अघि बढ़ने बताउनुभयो। थप चर्चा मुक्तिबाबु रेग्मीबाट।
स्थानीय तहको निर्वाचन आउन अब 21 दिन बाँकी रहेको छ। वैशाख 30 गते एकै दिन 753 स्थानीय तहका निर्वाचन गराउनका लागि निर्वाचन आयोगले वैशाख 11 र 12 गते अर्थात आउँदो आइतबार र सोमबार उम्मेद्वारीको दर्ता गर्ने कार्यतालिका तय गरेको छ। निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्ने समय नजिक आउँदै गर्दा राजनैतिक दलहरूले अहिले उम्मेद्वार टुंगो लगाउने तयारी गरिरहेका छन्। सत्तारूढ़ गठबन्धनको एक दल नेकपा एकीकृत समाजवादीले महानगरपालिका अन्तर्गत पोखराको मेयर पदमा उम्मेद्वारी दर्ता गर्ने गरी सीट बाँडफाँड मिलेको छ। एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवड़ाले गठबन्धनमा सीट बाँडफाँड मिले पनि अझै केही असन्तुष्टि रहेकोले शीर्ष नेतृत्वले त्यसलाई सम्बोधन गर्ने बताउनु भएको छ। उहाँले सहमतिमा मित्रवत प्रतिस्पर्धा भन्ने शब्द राख्नु अपवादको सिद्धान्तलाई ख्याल गरिएको बताउनुहुँदै अहिलेको गठबन्धन अग्रगमनका लागि भएकाले सबैले मिलेर गठबन्धनलाई जिताउने विश्वास व्यक्त गर्नुभएको छ।
गठबन्धन गर्नुभयो, सीट बाँडफाँड पनि गर्नुभयो, तर चाहिँ अझै असहमति असन्तुष्टिहरू देखिया छन्, यसलाई चाहिँ कसरी तपाईँले सल्टाउनुहुन्छ?
अब चुनावमा उम्मेदवारी प्राप्त गर्ने विषयमा असन्तुष्टि नभए त अब कार्यकर्ताको महत्व पनि त झल्किँदैन नि। अलिअलि असन्तुष्टि हुन्छ, अलिअलि आकांक्षा हुन्छ, हामी सबै सम्बोधन गर्ने कोसिस गर्छौँ।
त्यो सबै सम्बोधन भनेको चाहिँ के, कसरी सम्बोधन गर्ने, छोड्ने भने हो? त्यो
पार्टीले एउटा निर्णय गरिसकेपछि कार्यकर्ताहरूले पार्टीको निर्णयलाई पालना गर्नेछन्, गर्नु नै पर्छ, किनकि पार्टी सिस्टममा हामी हिँडेका छौँ। अब यसको चाप कत्रो हुन्छ, त्यसको चापको आधारमा अलिकता समस्यालाई हेरेर अनि कतिपय विषयमा संशोधन एवं परिमार्जन पनि हुन सक्छ। तर जे होस्, कार्यकर्ताहरूले पार्टीले गरेको गठबन्धनको आवश्यकता महसुस गर्ने सम्पूर्ण राजनीतिक दलको भावना जे छ त्यसलाई कदर गर्छन् भन्ने मलाई लाग्छ।
अब तपाईँले भागभण्डा गर्नुभयो, उम्मेद्वारी अब त्यही किसिमले दर्ता गर्दै हुनुहुन्छ, 11 र 12 गते उम्मेद्वारी दर्ताको समय छ, तपाईँहरूले जसै गरी उम्मेद्वारहरू चयन गर्नुहुन्छ त्यही अनुसार मत आउँछ, त्यसै गरी हुन्छ, तपाईँले भने जस्तै सबै ठाउँ हुन्छ भन्ने आकलन हो कि अथवा त्यहाँ पनि कुनै आशंका छ?
होइन, मूल रूपमा आउँछ नै, त्यो सिद्धान्त त आउने कुरा एउटा, व्यवहारमा आउने कुरा कहिलेकाहीँ अन्तर्विरोध पैदा हुन सक्छ, तर मूल रूपमा आउँछ। त्यसमा अलिअलि तनाव भए पनि सुरु सुरुमा गरिएका तनावहरू पार्टी आफैले त्यस्तो द्वन्द व्यवस्थापनको उपायहरू खोजी गर्छ, कार्यकर्ताहरूलाई सम्झाउँछ, त्यसकारण कार्यकर्ताहरू पनि अब त्यो अनुशासनको डोरीमा बाँधिन चाहन्छन्।
अहिलेको अवस्थामा एकीकृत समाजवादीले आफ्नो हैसियत भन्दा अलि बढी माग्यो भन्ने एउटा आरोप पनि लाग्ने गर्छ, यसमा तपाईँहरूको प्रस्तीकरण के हुन्छ?
हाम्रो हैसियत निर्धारण गर्ने को हो र?
संसदीय संसदको सीट संख्याका आधारमा होला नयाँ पार्टी,
यसको पनि हैसियत घुमिसक्यो। अब त 3-4 महिना पछाडि चुनावै गर्नु छ, होइन? अब हामी शून्य समयमा आइपुग्यौँ, स्थानीय तहको निर्वाचनमा हामी शून्य समयमा आइ नै पुग्यौँ। चुनाव घोषणा गरिसकेपछि जनता कता कता जान्छन्, के गर्छन् थाहा हुँदैन। कुनै पनि व्यक्तिले म फलानु पार्टीलाई नै भोट हाल्छु भनेर त्यसका सदस्य बाहेक अरूले कसम क्रिया खाएका हुँदैनन्। सदस्यहरूलाई जिम्मेवारी जवाफदेता होला, नेपाली जनता सबै कुनै पार्टीका सदस्य छैनन्, सदस्यहरूले आफ्नो विचार परिवर्तन गर्न सक्लान्, तर जनता स्वतन्त्र छन्। त्यहाँ स्वतन्त्र जनताले कहाँ भोट हाल्छन् यो शून्य समयमा उनीहरूले निर्धारण गर्ने भावनाले कसैले पनि हैसियतको कुरा गर्नु भनेको त्यो त्यति औचित्यपूर्ण कुरा हो जस्तो मलाई लाग्छ।
भनेको तपाईँहरू यो जुन खालको गठबन्धन गरेर अगाडि बढ्नु भएको छ यसमा तपाईँहरू सफल हुनुहुन्छ भन्ने तपाईँहरूको निष्कर्ष हो, होइन त?
होइन, सफलता त हामी पनि एकदमै त्यति कुरामा असन्तुष्ट छौँ। हामीले भनेका अवसरमा भनेका ठाउँमा भनेको व्यक्तिहरूलाई उम्मेदवारी दिन हामीलाई पनि कठिनाई परेको छ, अरू पार्टीहरूलाई पनि परेको छ। असन्तुष्टिहरू बीचमा सन्तुष्टिको एउटा बिन्दु खोज्ने कुरा मात्रै हो गठबन्धन भने। हाम्रा विचार एजेन्डाहरूमा कतिपय एजेन्डाहरू हामीले सामूहिक रूपमा भएपछि सुन्न सुनाउन पाएका छैनौँ। संगठनलाई मजबुत धारिलो बनाउनको निम्ति केही कुरामा समस्या पैदा भएका छन्, तर यसको बीचमा पनि तुलनात्मक रूपमा गठबन्धन आजको राष्ट्रिय आवश्यकता हो र मुलुकको चुनौती सामना गर्न राजनीतिक दलहरू एक भएर जानुपर्छ र जुन गठबन्धन निर्माण हामीले गर्यो त्यसलाई लामो समयसम्म जोगाउनु पर्छ भन्ने कर्तव्यबोध गरेरै हामी अलिअलि तित्त पिरो भए पनि नमिलेको भए पनि अलिअलि यो ठाउँमा वञ्चित भयौँ भन्ने लागेको भए पनि अगाडि बढ्न तयार भयो।
यो गठबन्धन किन लामो समयसम्म, अलिकति त्यसका कारणहरू तपाईँले स्थानीय स्तरमा पनि बुझाउनु पर्ने होला नि होइन? अहिले यति बेला
हो निश्चय
के कारण
गठबन्धन चाहिँ हामीले किन गर्नु पर्यो भने पहिले प्रतिगमनका विरुद्धमा गर्नु पर्यो, केपी ओली प्रवृत्ति ओलीवादका विरुद्धमा गर्नु पर्यो, संविधान समाप्त गर्ने विषयका विरुद्धमा गर्नु पर्यो, हामीले संसदलाई संविधानलाई ठिक ट्र्याकमा ल्याउनको निम्ति गठबन्धन गर्नु परेको थियो, यो दुनियाँले देखेकै छ। अर्को समस्या के पर्यो भने हामीले सामान्य बहुमतको सरकार पहिले पनि राजनीतिक दलहरूले चलाए, दुई तिहाई नजिकको बहुमतको सरकार पनि हामीले टिकाउन सकेनौ। टिक्न नसक्नका कारण के हुन् भनेर खोज्दै जाँदा मुख्य कारण राजनीतिक दलहरूभित्र सहकार्यको संस्कृति अथवा मै मत्तापन, मै मात्र ठुलो हौ भन्ने कुरा चाहिँ त्यो खास गरी नेकपा एमालेको नेतृत्वमा रहेको त्यो प्रवृत्तिले देखाएको हुनाले दुई तिहाई नजिकको पुगेको सरकार पनि टिक्न सकेन। टिक्न नसक्नु कारण मध्ये मुख्यहरूको कारण थियो अन्य राजनीतिक दलहरूको अस्तित्वलाई निषेध गर्नु र आफ्नै पार्टीभित्रका नेतृत्वलाई पनि निषेध गर्नु। यो निषेधको राजनीतिले दुई तिहाई नजिकको पुगेको सरकार पनि टिक्दैन रहेछ भन्ने जब देखियो, अब त्यस पछाडि केही समय अझै सामूहिक सहकार्यको संस्कृति निर्माण गर्नुपर्छ भन्ने लाग्यो र त्यसका लागि पनि गठबन्धन जरुरी हो। अहिले त फेरि यो अलिकता प्रतिगमनकारी शक्तिहरूको गठबन्धन अर्को बन्न लागिरहेको कारणले पनि अग्रगमनकारी शक्तिहरूको गठबन्धन झन् जरुरी बन्दै गयो।
स्थानीय तहको निर्वाचन भने त पाँच वर्षका लागि स्थायी सरकार हो, यसमा त दलीय भन्दा पनि अलिकति क्षमतावान व्यक्तिहरू हुनुपर्छ भन्ने एक खालको बहस पनि हुन्छ। यस्तो अवस्थामा गठबन्धन गर्नुभन्दा पनि अलिकति सक्षम मान्छेहरू सबैतिरबाट उठ्दा र चुनावमा जाँदा त राम्रो म्यासेज जाँदैन त्यो?
दलीय छायाबाट मुक्त त राजनीतिक दलमा दलीय व्यवस्थामा हुन सम्भव छैन। राजनीतिक कर्मीहरू दलीय छायाबाट मुक्त पनि हुन सक्दैनन्। व्यवहारमा दल होइन देश हेरेर काम गर्नुपर्छ भन्ने मात्रै हामीले नैतिक शिक्षा राजनीतिक जवाबदेहिता दिन सक्यौँ भने त्यो सबभन्दा राम्रो कुरा हुनेछ। हो त्यो हुन सक्यो, त्यो पनि एउटा पाटो हो। कुनै पनि कुराका राम्रो र नराम्रो पाटो कोट्याउँदा तपाईँले भने जस्तै राजनीतिक क्रियाशीलता सबै तल्लै आउँथ्यो भन्ने हो, तर पहिलेको भन्दा अहिलेको चुनौती अलिकता पृथक प्रकारको छ। राष्ट्रिय अखण्डता, एकता, सुरक्षा, लोकतन्त्र सबै कुराका दृष्टिकोणले मेलजोल नै बढी आवश्यक छ, प्रतिस्पर्धा भन्दा सहकार्य आवश्यक छ भन्ने हिसाबले हामी यो कुरामा अगाडि लागेका छौँ।
अब तपाईँहरूको चुनावी कार्यक्रमहरू कसरी अगाडि बढ्छ? तपाईँ घोषणा पत्र संयुक्त बनाउनुहुन्छ कि अहिले त तपाईँले आफ्नो तरिकाले त सार्वजनिक गरिराख्नु भएको छ, स्थानीय तहको निर्वाचनमा तपाईँको फोकस चाहिँ के विषयमा हुने?
संयुक्त घोषणा पत्र पनि बन्छ, त्यसको पनि तयारी भइरहेको छ। संयुक्त आमसभाहरू पनि हुन्छन्, त्यसको पनि तयार भइरहेको छ। संयुक्त अपिल पनि हुन्छ, त्यसको पनि तयारी भइरहेको छ। र संयुक्त स्थानीय प्रचार प्रसारको संयन्त्र पनि बन्छ।
भनेको तपाईँहरू सबै सँगै हुनुहुन्छ,
सँगै भएर अगाडि लान्छौँ।
यो गठबन्धन संघीय निर्वाचनसम्म हो,
हामीले त बनाएको फ्रेममा त त्यही छ।
तर तपाईँहरूको एउटा फ्रेममा अथवा तपाईँहरूले सिट बाँडफाँडकै कुरामा चाहिँ एउटा शब्द पनि लेख्नु भएको छ नि, मित्रवत प्रतिस्पर्धा भन्ने शब्द पनि छ त्यहाँ। त्यसले चाहिँ मानौ तपाईँहरूले गठबन्धन गर्नुभयो त्यो नमानेर कुनै अमुक पार्टीले उम्मेदवारी दियो भने त्यहाँ मित्रवत प्रतिस्पर्धा कि गठबन्धन?
त्यो अपवादको नियम पनि राख्नुपर्छ नि। अपवादको नियम पनि हुन सक्ने सम्भावनाहरूबारलाई पनि कानुनमा बाँध्नको निम्ति हामीले के गर्यौँ हाम्रो गठबन्धनमा भने, यदि सबै स्थानीय कार्यकर्ताहरूको आफ्नो प्रतिस्पर्धा क्षमता, प्रतिस्पर्धात्मक क्षमता, उहाँहरूको आफ्नो त्याग योगदानका भरमा उहाँहरूले भन्नुहुन्छ हामी उम्मेदवारी नदिकन छोड्दैनौँ, यस्तो बेलामा केन्द्रले जबरजस्ती थोपरेर मात्र पनि हुँदैन, ठिक छ तपाईँहरू एक दल दुई दल तीन दल गठबन्धन गरेर काम गर्नुहोस्, यसमा पनि प्रतिस्पर्धा गरौँ भनेर हामीले ठाउँ राखेका छौँ, त्यो पनि गठबन्धन भित्रकै एउटा प्याटर्न हो।
उहाँ हुनुहुन्थ्यो नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा।
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का महानिर्देशकले नेपालले कोरोना महामारी विरूद्धको खोप अभियान प्रभावकारी रूपमा व्यवस्थापन गरेकोमा नेपाल सरकारको प्रशंसा गर्नुभएको छ। थप चर्चा सहित पुनः दीपक जोशी।
कोरोना भाइरस विरूद्धको खोपको व्यवस्थापन गरी प्राय सबै जसोलाई खोप लगाइसकेको भन्दै यस्तो प्रभावकारी कार्यका लागि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का महानिर्देशक टेड्रोस अधोनम घेब्रेयेससले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा गर्नुभएको हो। प्रधानमन्त्री देउवासँग आज भएको शिष्टाचार भेटका क्रममा कोविड नियन्त्रण तथा रोकथाममा नेपाल सरकारको रणनीति प्रभावकारी भएको डाक्टर टेड्रोसले बताउनु भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो। त्यस अवसरमा डाक्टर टेड्रोसले नेपालले दक्षिण एसियामै टाइफाइड विरूद्ध बालबालिकालाई खोप शुरू गरेकोमा पनि नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो। नेपालले छोटो समयमै बाल तथा मातृमृत्यु कम गरेको लगायतका विभिन्न स्वास्थ्य सूचकहरूमा गरेको प्रगतिको पनि उहाँले प्रशंसा गर्नुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो शिष्टाचार भेटमा प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी गराउनु भएको थियो। साथै कोविड नियन्त्रण लगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको सहयोगका लागि पनि प्रधानमन्त्रीले विश्व स्वास्थ्य संगठनलाई धन्यवाद व्यक्त गर्नुभयो। प्रधानमन्त्री देउवाले नेपाली स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, स्वास्थ्यका क्षेत्रमा बहुपक्षीय साझेदारी लगायतका विषयमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको धारणा पनि भेटमा राख्नु भएको थियो।
अब विदेशको प्रसंग। प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका शीर्ष नेता किम जोङ उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँग व्यक्तिगत पत्र आदान प्रदान गरेको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले शुक्रबार जनाएको छ। रिपोर्टमा भनिएको छ, नेता किमले बुधबार मुनबाट व्यक्तिगत पत्र प्राप्त गरेपछि बिहिबार आफ्नो जवाफी पत्र पठाउनु भएको छ र दुई नेताहरूले पत्रहरूमा शुभकामना आदान प्रदान गरेको बताइएको छ। केसीएनका अनुसार मुनले आफ्नो पत्रमा उत्तर दक्षिण संयुक्त घोषणालाई आफ्नो अवकाशपछि पनि पुनर्मिलनको आधार बनाउन आफू इच्छुक रहेको बताउनु भएको छ। आफ्नो जवाफमा किमले आफ्नो कार्यकालको अन्तिम दिनसम्म राष्ट्रको सो महान कार्यका लागि मुनले गरेको पीड़ा र प्रयासको प्रशंसा गर्दै यदि दुवै देशले चाहेको र अपेक्षा गरे अनुसार अन्तर कोरियाली सम्बन्ध सुधार र विकास हुनेछ भन्ने आशय व्यक्त गर्नुभएको छ। दुवै देशहरूले आशाका साथ अथक प्रयास गरिरहेका छन्। दुई नेताहरू बीचको व्यक्तिगत पत्रको आदान प्रदान उहाँहरूको गहिरो विश्वासको अभिव्यक्ति हो। रिपोर्टमा भनिएको छ, द्विपक्षीय सम्बन्ध सुधार गर्न किम र मुनले सन् 2018 तीन पटक भेटवार्ता गर्नुभएको थियो। त्यस वर्ष सेप्टेम्बर 19 दुई नेताहरूले प्योङयाङमा एक सम्झौतामा हस्ताक्षर पनि गर्नुभएको थियो, जसमा सैन्य सम्झौता, नागरिक आदान प्रदान र थुप्रै क्षेत्रमा सहयोगका लागि आह्वान गरिएको थियो। हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यही सकिन्छ। कार्यक्रम संयोजक मुकुन्द भण्डारी सहित सहकर्मीहरू टोमराज मेहता, दीपक जोशी सहित म मुक्ति बाबु रेग्मी पनि विदा हुन्छु। नमस्ते।